यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्रीको चीन भ्रमणमा केन्द्रित रहेर नेपाली कंग्रेस र नेकपा एमालेका शीर्ष नेता बीच छलफल। बीआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने, परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाको भनाई। स्थानीय तहका रिक्त विभिन्न 41 पदका लागि भोलि मतदान हुँदै, निर्वाचनका निम्ति सम्पूर्ण तयारी पूरा भएकाले निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह। सिरियाको एलोप्लो शहरको अधिकांश भाग विद्रोहीको नियन्त्रणमा, र नेपाल प्रिमियर लीगको उद्घाटन खेलमा विराटनगर किंग्सलाई हराउँदै जनकपुर बोल्ट्स विजयी। राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा पुगेर आज साँझ प्रधानमन्त्री ओलीले पर्सी सोमबारबाट शुरू हुने आफ्नो चीन भ्रमणका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराउनु भएको हो। राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा पनि सहभागी हुनुहुन्थ्यो। परराष्ट्र मन्त्री देउबाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको पूर्व संध्यामा सत्ता साझेदार नेकपा एमाले र नेपाली कंग्रेसका शीर्ष दल र संयन्त्र स्तरमा बीआरआई लगायत दुई मुलुकका सहयोग र सहकार्यका सम्भावित विषयमा छलफल भएको छ। चीन भ्रमणमा केन्द्रित रहेर भएको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कंग्रेस सभापति शेरबहादुर देउवा सहित दुवै दलका अन्य नेताहरू सहभागी हुनुहुन्थ्यो। आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलका सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने भ्रमणको मूल उद्देश्य भएकाले त्यसलाई पूरा गर्न सबैले आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो। छलफलमा परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृत बहादुर राई, शिष्टाचार महापाल विष्णु प्रसाद गौतम र मन्त्रालयका प्रवक्ता एवं उत्तर पूर्वी एसिया महाशाखा प्रमुख कृष्ण प्रसाद ढकाल लगायतले द्विपक्षीय सम्बन्धका समग्र पक्षका साथै कूटनीतिक व्यवहार, शिष्टाचार एवं समारोह र बीआरआई फ्रेमवर्क बारे जानकारी गराउनु भएको थियो। प्रधानमन्त्रीको छलफलपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकालले सम्पर्क सञ्जाल विस्तार, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकास लगायत क्षेत्रमा सहयोग र सहकार्यका विषयमा चिनिया पक्षसँग घनीभूत छलफल हुने बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाले चिनिया परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताउनु भएको छ। चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले बीआरआई परियोजना नेपाल र चीन बीचको सहमति र समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिका आधारमा हुने उल्लेख गर्नुभयो। मन्त्री डाक्टर राणाले अनुदानमा नै बीआरआई परियोजनालाई अघि बढाउने विषयमा छलफल भएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर राणाले चीनिया समकक्षी वाङ यीसँग हिजो भएको द्विपक्षीय वार्ता सौहार्दपूर्ण रहेको बताउनुभयो। दुवै देशमा विद्यमान अवसर र सम्भावनाहरूलाई आपसी हितका लागि भरपूर सदुपयोग गर्दै सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको उहाँले बताउनुभयो। स्थानीय तहका रिक्त विभिन्न 41 पदका लागि भोलि बिहान 7 बजेदेखि 5 बजेसम्म मतदान हुँदैछ। निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान 7 बजेदेखि अपराह 5 बजेसम्म मतदान हुनेछ। नगरपालिकाका प्रमुख 1, उपप्रमुख 1, गाउँपालिकाका अध्यक्ष 2, उपाध्यक्ष 4 र वडा अध्यक्ष 33 गरी 41 पदका लागि उपनिर्वाचन हुन लागेको हो। गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, क्रियापुत्री, सुत्केरी तथा अन्य लैंगिक तथा यौनिक अल्पसंख्यक मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अरियालले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले नेपालको राष्ट्रिय हितलाई उच्च प्राथमिकतामा राखेर वर्तमान सरकार अघि बढ़ने स्पष्ट पार्नु भएको छ। नेपाल चीन हिमालयन मैत्री समाज र ट्रान्स हिमालयन अनुसन्धान तथा अध्ययन प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित नेपाल चीन सम्बन्ध बीआरआई कार्यान्वयन विषयक अन्तर्क्रियामा मन्त्री अधिकारीले राष्ट्र र जनताको हित विपरीत कुनै सम्झौता नहुने बताउनुभयो। नेपाली कंग्रेसका नेता मिनेन्द्र रिजालले नेपालले आवश्यकता ठानेका उच्च प्राथमिकतायुक्त परियोजनाका साथै परियोजनाका लागि वैदेशिक सहयोग लिनुपर्नेमा जोड़ दिँदै चीनसँगको सम्बन्धलाई प्रगाढ़ बनाएर नेपालको विकासका लागि पहल गर्नुपर्ने बताउनुभयो। नेकपा एमालेका नेता महेन्द्र बहादुर पाण्डेले राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग बीआरआई सम्झौता अघि बढ़ाउनु उपयुक्त हुने सुझाव दिनुभयो। एमाले नेता आनन्द पोखरेलले राष्ट्रिय सहमति कायम गरेर बीआरआई सम्झौता गर्नु उचित हुने धारणा राख्नुभयो। नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले बीआरआई अन्तर्गतका परियोजना छनौट र कार्यान्वयनमा राष्ट्रिय एकता कायम गरेर जानुपर्नेमा जोड़ दिनुभयो। चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले वैदेशिक सम्बन्धका आधारभूत विषयमा राजनीतिक दल र बौद्धिक जगतमा एकैमत हुनुपर्नेमा जोड़ दिनुभयो। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालले आवश्यकता र हितलाई दृष्टिगत गरी बीआरआई स्वीकार गर्नुपर्ने बताउनु भएको छ। चीनको ग्वांझाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै पूर्व प्रधानमन्त्री खनालले चीन सरकारले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई परियोजना स्वीकार गर्नुपर्ने बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 1 किलो 100 ग्राम सुन सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो। एयर अरेबियाको फ्लाइटबाट दुवै हुँदै नेपाल आएका सुवेदीले रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका प्रवक्ता कार्कीले बताउनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहले बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गत अनुदान नै उपयुक्त हुने विचार व्यक्त गर्नुभएको छ। नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटमा उप प्रधानमन्त्री सिंहले बीआरआई परियोजना अन्तर्गत सड़क, सुरुङ लगायत भौतिक पूर्वाधारका क्षेत्र छनौट गरिनुपर्नेमा जोड़ दिनुभयो। काठमाडौँको तारकेश्वर नगरपालिका 8 लामबगर स्थित शान्ति टोल गेट नजिक बसको ढोकाबाट खसेर दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परि नुवाकोटको ककनी गाउँपालिका 5 बस्ने 50 वर्षीय सञ्च बहादुर लामा र ताँदी गाउँपालिका 1 घरबै काठमाडौँ तारकेश्वर 8 लामबगर बस्ने 58 वर्षीय सुन्तली ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजमा दुःख पीड़ामा परेकालाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै सहयोगको भावना वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। गत कार्तिक 28 गते झाँक्री प्रकाश भुजेलले चलाएको गाड़ीको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई आज शैक्षिक सामग्री हस्तान्तरण गर्नुहुँदै वहाँले पार्टीले बालबालिकाको अभिभावकत्व लिने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै त्यसलाई पूरा गर्ने र कक्षा 12 पार्टीले नै अभिभावकत्व लिएर बुवा आमा गुमाएका दुई छोरीलाई पठन पाठनको व्यवस्था मिलाउने बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले नेपाल सरकार हरेक डोल्पावासी नागरिकका आधारभूत आवश्यकता पूरा गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। डोल्पाको ठूलो भेरी नगरपालिका 6 दुर्गाउँका एखोलीमा निर्माण गरिएको खानेपानी तथा सरसफाई आयोजनाको आज उद्घाटन गर्दै मन्त्री यादवले खानेपानीका यस्ता आयोजनाहरूले डोल्पा सहितका नेपालका अन्य दुर्गम क्षेत्रका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो। सिरियाको अलप्लो शहरको अधिकांश भाग विद्रोही समूहले नियन्त्रणमा लिएको छ। सिरियाली सेनाले विद्रोहीहरू अलप्लोको ठूलो भागमा प्रवेश गरेको स्वीकार गर्दै सरकार पक्षधर सशस्त्र बलका दर्जनौ व्यक्ति मारिएको र अन्य घाइते भएको बताएको छ। 2 महिना लामो युद्धपछि इजरायल र इरान समर्थित हिजबुल्लाह समूह बीच छिमेकी लेबननमा युद्धविराम लागू भएकै दिन बुधबारदेखि लड़ाकूहरूले इरानी र रूसी समर्थित सिरियाली सरकारका सेना विरूद्ध व्यापक आक्रमण गरिरहेका छन्। अलकायदाको पूर्व सिरिया शाखाको नेतृत्वमा रहेको जिहादी गठबन्धन एसटीएसले सिरियाको उत्तर पश्चिममा रहेको अद्विल क्षेत्रको केही भागका साथै पश्चिमी अलप्लोस हामा र काटकिया प्रान्तका केही भाग नियन्त्रणमा लिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रमा सुधार भएकोले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। रूपन्देही उद्योग संघले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अब तीव्र गतिमा औद्योगिकीकरणमा जानुपर्ने बताउनुभयो। सरकारले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकता राखेर उद्योग मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै स्थानीयले जोतभोग गरेको र बस्ती रहेको क्षेत्र छाडेर भए पनि औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने तयारी भएको बताउनुभयो। औद्योगिक क्षेत्रका लागि सरकारले 813 बिघा जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ल्याएको थियो, तर वर्षौंदेखि बसोबास गर्दै आएको र जोतभोग गरिरहेको करिब 300 बिघा जग्गामा समेत औद्योगिक क्षेत्र बनाउन खोजिएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रेर विरोध गरेका थिए। अब ढिला नगरी विवाद नभएको जग्गा उद्योगीहरूलाई दिएर औद्योगिक क्षेत्र बनाउने सरकारको तयारी छ, अर्थमन्त्री पौडेलले भन्नुभयो। निजी क्षेत्रको आत्मबल नबढ़ाई अर्थतन्त्रमा सुधार नहुने बताउनुहुँदै अर्थमन्त्री पौडेलले बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शन स्थल सञ्चालनका लागि समिति बनाएको र कार्यविधि बनाएर छिट्टै सञ्चालनमा ल्याउने जानकारी समेत दिनुभयो। ताप्लेजुङको श्रीजंगा गाउँपालिकामा निर्माण गरिएको सुपर कावेली जलविद्युत आयोजनाको परीक्षण सफल भएको छ। कावेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता 13.5 मेगावाट बराबर रहेको छ। आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले परीक्षण गत आइतबारदेखि शुरू भएको र परीक्षण सफल भएसँगै नेपाल विद्युत प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भएको जानकारी दिनुभयो। आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको 5 थरे स्थित अमरपुर सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। करिब 2,63,29,00,000 लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। रसुवाको हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक जाने क्रम बढेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मंगिर 14 गतेसम्म लाङटाङ तथा गोसाईकुण्ड क्षेत्रमा 22,000 भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेका छन्। त्यस क्षेत्रको भ्रमणका लागि हाल दैनिक 25-30 जनासम्म पर्यटक आउने गरेको धुन्चे स्थित सुरक्षा जाँच चौकीले जनाएको छ। निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख श्याम कुमार शाहले निकुञ्जमा प्रवेश गरे बापत नियम अनुसारको शुल्कबाट यस अवधिमा 1,68,75,000 राजस्व संकलन भएको जानकारी दिनुभयो। रूपन्देहीमा अर्ग्यानिक मल उद्योग स्थापना भएको छ। जिल्लामा मलको अभाव कम गर्ने उद्देश्य सहित रोहिणी गाउँपालिकाको छिपागढमा अर्ग्यानिक मल उद्योग स्थापना भएको हो। उद्योगले आफ्नो उत्पादन शुरू गरिसकेको जनाएको छ। करिब 30 करोड़को लगानीमा उद्योगी सिद्धार्थ अग्रवालले रत्नम अर्ग्यानिक मल उद्योग स्थापना गर्नुभएको हो। 5 बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा दैनिक 200 मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट जडान गरिएको छ।
अब खेल समाचार, रमेश टमाटाबाट।
नेपाल प्रिमियर लीग एनपीएल को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई 8 विकेटले पराजित गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले 19 ओभरमा सबै विकेट गुमाएर 127 रन बनाएको थियो। 128 रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले 15.3 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। जनकपुर बोल्ट्सका लागि विदेशी खेलाड़ी लाहिरु मिलनथाले अर्धशतक पारी खेले। उनले 53 बल खेल्दै 9 चौका र 3 छक्काको मद्दतमा 75 रन बनाए। यस्तै विदेशी खेलाड़ी हर्ष थाकेरले अभिजित रहँदै 29 रन जोड़े। यस क्रममा उनले 33 बल खेल्दै 2 चौका प्रहार गरे। कप्तान अनिल कुमार शाहले 5 रनको योगदान दिए। आसिफ शेख 0 रनमै पवेलियन फर्किए। बलिङतर्फ विराटनगरका लागि विदेशी खेलाड़ी क्रिस सोले र प्रतिश जीशीले 1-1 विकेट लिए। विराटनगरले जनकपुर बोल्ट्सलाई 22 रन अतिरिक्त दिइएको थियो। यसअघि पहिला ब्याटिङ गरेको विराटनगर किंग्सले 19 ओभरमा सबै विकेट गुमाउँदै 127 रन बनाएको थियो। विराटनगर किंग्सका लागि विदेशी खेलाड़ी मार्टिन गप्टिलले अर्धशतक पारी खेले। उनले 43 बल खेल्दै 1 छक्का 7 चौकाको मद्दतमा 55 रन बनाए। यस्तै अकिब इलियासले 15, निकालेस कीर्तनले 9, लोकेश बमले 5 तथा बसीर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान 7-7 रन बनाए। बलिङतर्फ जनकपुर बोल्ट्सका लागि ललित नारायण राजवंशीले सर्वाधिक 3 विकेट लिए। यस्तै किशोर महतो र हर्ष थाकरेले समान 2-2 तथा मोहम्मद मोहसिन र बेन माइकले समान 1-1 विकेट लिए। यसैबीच नेपाल प्रिमियर लीग एनपीएल विजेता टोलीले 1 करोड़ ₹11,00,000 पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ क्यानले एनपीएल उद्घाटन सँगै शनिबार पुरस्कार राशिको घोषणा गरेको हो। यस्तै क्यानले उपविजेता टोलीलाई 50,00,000, तेस्रो हुने टोलीलाई 30,00,000 र चौथोलाई ₹20,00,000 पुरस्कार दिने निर्णय गरेको छ। पुस 6 गतेसम्म चल्ने एनपीएलमा 8 टोलीको सहभागिता रहेको छ। यसपछि अर्को खेल मंगिर 17 गते सोमबार काठमाण्डु गुर्खाज र चितवन राइनोज बीच हुनेछ। खेल नेपाली समयअनुसार बिहान 9:15 त्रिवी क्रिकेट मैदान किर्तिपुरमा हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही सोही प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्रीको चीन भ्रमणमा केन्द्रित रहेर नेपाली कंग्रेस र नेकपा एमालेका शीर्ष नेता बीच छलफल। बीआरआई सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाको भनाई। स्थानीय तहका रिक्त विभिन्न 41 पदका लागि भोलि मतदान हुँदै निर्वाचनका निम्ति सम्पूर्ण तयारी पूरा भएकाले निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह। सिरियाको अलप्लो शहरको अधिकांश भाग विद्रोहीको नियन्त्रणमा र नेपाल प्रिमियर लीगको उद्घाटन खेलमा विराटनगर किंग्सलाई हराउँदै जनकपुर बोल्ट्स विजयी। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।